أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي نبرى قلوب العارفين بنور معرفته وأثبت فؤاد أنبيائه وأوليائه بقصص الأنبياء والمرسلين وأكمل إيمان المسلمين والمؤمنين بولاية علي أمير المؤمنين عليه السلام.
اللهم صل على محمد وآل محمد.
والصلاة والسلام والتحية والإكرام على أفضل الموجودات العبد المؤيد والرسول المسدد المصطفى الأمجد المحمود الأحمد أعني أبا القاسم محمد.
اللهم صل على محمد وآل محمد
وعلى روحه ونفسه وسهره وبسيه سيد الأتقياء والأصفياء مولى الموالي إمام المتقين علي بن أبي طالب.
اللهم صل على محمد وآل محمد
وعلى أوصيائه لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفدا واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم، فما خلقت الإنس والجن إلا ليعبدون. صدق الله العلي العظيم. صلوات
اللهم صل على محمد وآل محمد.
ایک سورہ فاتحہ کی درخواست ہے حاضرین کے تمام مرحومین کے لیے، خصوصاً بارین مجالس تصور حسین صاحب کے تمام مرحومین کے لیے، رانا اقبال اعظم کے تمام مرحومین کے لیے اور کامران نقوی صاحب کے تمام مرحومین کے لیے. فاتحہ. بسم اللہ الرحمن الرحیم.
اللهم صل على محمد وآل محمد.
میرا آپ در تمام برادران کے درمیان پہلا اتفاق ہے. مجھے اندازہ نہیں کہ آپ لوگ کتنی دیر میں یہ سننے کے عادی ہیں، اور انگلش میں آپ لوگوں کے لیے زیادہ مناسب ہے یا دونوں میں، یا اردو میں، صرف اردو میں یا انگلش اردو میں؟ Okay. I'll start off with English for a few minutes.
Yeah.
And if you're comfortable, then I'll continue for another probably 5-10 minutes. Otherwise, then I'll transfer to Urdu. Today, the 15th of Jamaad al-Ula, according to some traditions, is the Viladat of Imam Zainul Abidin alayhi salatu wasalam.
Allahumma salli ala Muhammad wa ali Muhammad.
Wa ajjal faraj. The Imam who is... His name is Ali, and he is Ali ibn al-Husayn, Ali the son of Husayn. And we have a proof from the fourth Imam himself that Imam Husayn alayhi salam named all of his sons Ali. Well, in the court of Yazid, Yazid himself la'natullahi alayhi asked the fourth Imam, "Who are you? I thought we killed all men." He said, "Ana Ali ibn al-Husayn. I am Ali, son of Husayn." He said, "But I thought Ali ibn Husayn was killed in Karbala." He said, "That was my brother, Ali Akbar." Then he said, "There are heads of all men, but there is a head of a child." He said, "That is my other brother, Ali Asghar." He said, "Did your father not find another name? Why did he name all of his sons Ali?" He said, "My father used to say, even if I had 100 sons, I would name all of them Ali." You see, Yazid's father, Muawiyah, used to have envy against Imam Ali. He was envious towards Imam Ali. He had jealousy and hatred for Imam Ali. and he did not like hearing the name Ali. And hence Imam Hussain al-Islam named all of his sons Ali. So when in the court of Muawiyah and Yazid, people ask, who are these people? They will all say, Ali, Ali, Ali. So today we are celebrating the Viladat of Imam Zain al-Abidin or Ali ibn Hussain. He has many, many titles, but two titles are very famous. One is Zainul Abidin, and the other one is Sayyidul Sajidin. There are many other titles, like Imam Sajjad. There is a difference between the two titles. He is Sayyidul Sajidin, not a Sajid. He is the Sayyid of Sajidin. Sayyid means the master. He is Sayyidul Sajidin, not Sajid. Not Sajid himself, he is Sayyidul Sajidin. He is a leader and the master of all the people that do sajda to Allah subhanahu wa ta'ala. If you pay attention to this point. But his other title is Sajjad. There is a difference between Sajid and Sajjad. Sajid is a person who looks for clean land to do sajda. Sajid usse kaha jata hai jo sajde ke liye paak zameen ko talash kare. Wo sajid hai. Aur sajjad usse kehte hain jiske sajde ki zameen muntazir. And sajjad is the one for whom the earth waits for his sajda. And on the day of judgment, the earth will boast that sajjad prostrated upon me. وہ زمین فخر کرے گی روز قیامت کہ مجھ پہ سجاد نے سجدہ کیا. There is a difference between Sajid and Sajjad. Imam Sajjad علیہ السلام, he is Sayyid al-Sajidin and he is Zain al-Abidin. Many years ago there was an article in the Guardian in 1994, if I'm not mistaken, when the first translation of Sahifa Sajjadiya came out in English by William Chittick. The journalist himself was given a copy of Sahifa Sajjadiya and he read the book. In English, the name of that Sahifa Sajjadiya is Psalms of Islam, because there are Psalms of David, which is Zabur in Arabic, Psalms of David. In the Bible, the Bible is a compilation of all three, Torah, Zabur and Injil. The Old Testament is Torah, Psalms of David is Zabur, and the New Testament is Injil. The Bible makes up of all three books. There are many ahadith that say Zabur e Ali Muhammad is Sahifa Sajjadiya. Padhkar khula Sahifa Sajjadiya ye raaz, mumkin nahi khudai mein tamseel ahle bayt. Quran ki tarah ye bhi bada be misal hai. Allah re fasahat e injil e ahle bayt. Nara e Hayali. I will not translate that into English due to the time constraint, but this Sahifa Sajjadiya is known to be Zabur e Ali Muhammad. Imam Sajjad compiled 60 duas he performed. You see, why did he say duas? Paying attention, everyone? The Imam alayhi salam wanted to give sermons just like his father and grandfather and his uncle. Imam khutbe dena chahte the. But he had the army of Yazid controlling his sermons. Unke khutbe pe pabandi thi. Khutba nahi de sakte, aap qaidi hain, ruk jaye. The Imam said, you can stop me from giving sermons, but you cannot stop me from doing duas. So they could not stop him from making du'as. And in those du'as, he was delivering all the messages. In the du'a, he was delivering the message. So he would start with the praise of Allah subhanahu wa ta'ala and then the Holy Prophet and Ahlul Bayt alayhi salam. Now, This translation that I was telling you about, William Chittick's translation, in early mid 90s, 94, a person, a journalist picked it up and he said, I was given a gift from someone and I read through the Psalms of Islam. He said, once I read through it, I could not believe that a person amongst Muslims, not today, 14 centuries ago, has conveyed such du'as that even today, if you ask any Christian to write about God, could not perform anything like it. He said, I was more amazed when I found out that this person did not sit down and write them. You see, they say that when you want to write something, I write books, I've published four. And after traveling, it takes me a month to get back into the writing mode. You know, it takes journey traveling does not go hand in hand together with writing. They say you need, in philosophy, you need a space between heaven and the earth to write something. Peace and quiet. You need time all by yourself to write something. Pay attention. You're hearing it from a writer himself. This person said, I was more amazed when I heard that this person, Imam Sadat al-Islam, did not sit down and write those du'as. He was a prisoner of battle. And while in the streets, he said, while in the streets, being lashed by the people, he had the ability and the capacity to say such du'as. قید سلاسل میں ہوتے ہوئے تازیانوں کے سائے میں کسی ایک ایسے شخص کا دماغ اتنا کام کرتا تھا کہ حالات اس کے اعصاب پہ اس کی نروس پہ اثر انداز نہیں ہو رہے تھے وہ دعائیں ایسی مانگ رہا تھا کہ جیسے خدا سے مستقیم بات کر رہا probably a few minutes in English and then I'll transfer to him. He said, I was more amazed when I found out that 14 centuries ago this person did not sit down and perform these du'as. He was imprisoned. Look at the words of the Imam al-Islam. You see, if he was one of us that was imprisoned, we would be complaining to Allah subhanahu wa ta'ala. Main kyun zindan mein aa gaya? Parwardigar, tune mujhe jail mein kyun dal diya? اللہ نے تو جیل میں نہیں ڈالا لیکن ہم لوگ ڈائریکٹ خدا سے لڑیں گے خدا نہ خواستہ کوئی اگر پریشانی بیماری ہوتی مجھے اللہ تو نے کیوں بیمار کر دیا اللہ نے بیمار نہیں کیا میری ہی گاڑی کیوں چوری ہوئی ہے اللہ کہاں تھا یعنی اللہ سب چیزیں چھوڑ کے اس کی گاڑی کی گارڈ بن گیا ایسا ہوتا نا ہم لوگ ایسی باتیں کر جاتے ہیں بات کر جب انسان پریشانی میں ہوتا نا یہ نہیں سوچتا میں کس سے لڑ رہا ہوں بات کا انسان خدا سے لڑ پڑتا ہے پتہ نہیں توجہ ہے یا نہیں You know, we many times don't realize what we say to God because we are upset. اور اگر کوئی ایسا ہو جو جانتا ہو کہ اس کے صدقے میں کائنات خلق ہوئی ہے کوئی ہم جیسے گنہگار آدمی نہ ہو بلکہ امام معصوم ہو اور وہ یہ جانتے ہوں کہ میں ان 14 میں سے ہوں جن کے لیے اللہ نے کائنات کو خلق کیا You know, if he was one of the sinful people, then we would understand. But this is one of the 14 infallibles. He knows that this universe was created for his sake. And when he is in prison, he does not complain. He says, Ya Allah, how shall I thank you enough? I ask for time alone with you. پتہ نہیں توجہ ہے یا نہیں امام سجاد کے الفاظ کیا فرماتے ہیں پروردگارہ میں تیرا کیسے شکر ادا کروں ساتویں امام کی چوتھے امام کے الفاظ ہیں کہ تیرا کیسے شکر ادا کروں میں زندان میں ہوں شکوا نہیں شکر کیسے ادا کروں میں نے تجھ سے تنہائی مانگی تھی فرماتے ہیں پروردگارہ تیرا شکر کیسے ادا کروں میں نے تنہائی مانگی تھی تو نے ایسی تنہائی دی ہے کہ نہ سوائے تیرے کوئی اور ہے نہ سوائے میرے کوئی اور توجہ ہے نا گرامی کتنی عجیب و غریب کیفیت ہے عزیزان گرامی. ہم لوگ اگر اچھے ہوں تو منفی سے منفی نکالتے ہیں, مثبت سے مثبت نکالتے ہیں, نیگیٹو سے نیگیٹو نکالتے ہیں, پازیٹو سے پازیٹو, اور جو بہت برے ہوتے ہیں نا وہ پازیٹو میں سے بھی نیگیٹو نکالتے ہیں. ایسا ہوتا ہی نہیں ہوتا, صرف کیڑے نکالنے کے حوصلوں کی عادت ہوتی ہے, ہمیشہ ہر چیز میں سے کیڑے نکالیں گے عزیزان گرامی, لیکن نیگیٹو میں سے پازیٹو نکالنا یہ امام معصوم کا کام, کہ جتنے منفی چیزیں اس میں سے بھی پوزیٹو نکالنا. یہ نہیں کہتے کہ پروردگار زندان ہے, کھانے کو نہیں ہے, یہاں لائٹ نہیں ہے, میں کھڑا نہیں ہو سکتا, تیری نماز کے لیے رکوع سجود قیام تینوں چیزیں لازم ہیں, میں قیام نہیں کر سکتا, امام کا قد لمبا تھا, زندان کی ہائٹ کم تھی, امام سیدھے نہیں کھڑے ہو سکتے تھے, لیکن کہا پروردگارا مجھے کوئی شکوا نہیں ہے کیونکہ جتنا اس عبادت میں میں لذت لے رہا ہوں, عبادت میں لذت, پتا نہیں میں بات پہنچا رہا ہوں کہ عبادت میں لذت. دیکھیں ہمیں کھانے پینے میں لذت ہوتی ہے, دنیا کو دیکھنے میں آنکھوں سے لذت ہوتی ہے, یہ کیسا پہاڑ ہے, یہ کیسا دریا ہے, یہ کیسی جھیل ہے, یہ کیسی روڈ جا رہی ہے, کیسا انسان اچھے سینری دیکھتا ہے تو انسان کی آنکھوں کو لذت محسوس ہوتی ہے, اولاد کو دیکھتا ہے لذت محسوس ہوتی ہے. میں چھٹے ماں سے پوچھا نا کہ مولا دنیا کی سب سے بڑی لذت کیا چیز ہے, کہ انسان کا اگر بیٹا ہو, آنکھوں کے سامنے جوان ہو اور آنکھوں کے سامنے چلتا پھرتا رہے, سب سے بڑی لذت اسی کا نام ہے. کہا مولا دنیا کی سب سے بڑی مصیبت کیا ہے, کہ جب وہی جوان بیٹا آنکھوں کے سامنے مر جائے. تو امام نے کہا سب سے بڑی مصیبت. اب کیسے جملے کو میں نے پیش کر دیا کیونکہ امام کی حدیث تھی. عزیزان گرامی چوتھے امام اسلام فرماتے ہیں کہ عبادتوں میں بھی لذت ہے. پتہ نہیں میں پہنچا پا رہا ہوں کہ نہیں, تھوڑا سا غور کیجیے گا. عزیزان گرامی ہمیں لذت زبان سے کسی ایسی سے گفتگو کرنے میں محسوس ہوتی ہے جس سے انسان محبت کرتا ہو, چاہتا ہو اولاد سے انسان چاہتا بات کرتا ہے. ایسا ہوتا ہے نہیں, جس کو آپ بہت عقیدت سے ملتے ہو, بہت محبت سے ملتے ہو, اس کا مقام رتبہ بہت زیادہ ہے. جب گفتگو کرتے ہیں تو کیا چاہتے ہیں, میری کمپنی ان کے ساتھ بیٹھے ہوئے جتنی لمبی ہوتی چلی جائے, جتنی گفتگو کروں. ایسا ہوتا ہی نہیں. عزیزان گرامی چوتھے امام علیہ السلام تصور دیتے ہیں, کہتے ہیں پروردگار یہ وہ مناجات ہیں جس میں مناجات کرنے والے کو تجھ سے بات کرنے میں لذت محسوس ہو.
خوشنودی محمد والے محمد بلند تر
صلوات. عزیزان گرامی دعا کا تصور سمجھ میں آتا ہے, لیکن جو امیر المومنین نے اور امام سجاد نے مناجات کا تصور دیا. دعا کسے کہتے ہیں, پکارنے کو, ٹو کال اپون سمون. دعا یعنی ٹو کال, پکارنا. مولا نے کیا تصور دیا, کہا نہیں دعا کی ضرورت نہیں ہے, مناجات کرو. مناجات ہے نجوا سے سرگوشی کرنا, وسپر کرنا. کہا دیکھو خدا کو پکارتے کیوں ہو, وہ دور کب ہے جو پکارو. مناجات کرو بہت قریب. اللہ اکبر. لیکن عبادت کا ایک نیا تصور دے رہے ہیں. میں نے جو قرآن کی آیت دکھا دی نا کہ وما خلقت الانس والجن الا ليعبدون, میں نے جنوں اور انسانوں کو خلق ہی نہیں کیا. جن والانس الا وما خلقت الجن والانس الا ليعبدون, میں نے جنوں اور انسانوں کو خلق ہی نہیں کیا سوائے ایسے کہ میری عبادت کریں. عزیزان گرامی اب بہت سے لوگ سمجھتے ہیں کہ نماز عبادت, نماز عبادت ہے, روزہ عبادت ہے, حج عبادت ہے, خمس و زکات عبادت ہے, لیکن یہی عبادت نہیں ہے. صرف یہی عبادت نہیں ہے. جب پوچھا امام حسن مصطفیٰ سے یا چھٹے امام سے پوچھا, آپ نے فرمایا, کہا کہ دیکھو جناب ابو ذر غفاری کی کانا اکثر عبادت ابی ذر التفکر فی اعلی اللہ, جناب ابو ذر غفاری کی سب سے زیادہ عبادت اللہ کی نشانیوں میں سوچنا تھا. اس کی نشانیوں میں سوچنا, فکر کرنا, یہ بہت بڑی عبادت ہے. انسان سوچ کے خدا سے قریب ہو جائے, التفکر یعنی تفکر ساتھ ہی افضل من عبادت سبعین سنہ. ایک گھنٹے سوچنا 70 سال کی عبادت سے افضل ہے. میں ایک مثال دے دوں آپ کو, جناب حور ایک رات سوچا, ستر سال کی عبادت سے افضل. ایک اور جگہ پہ 70,000 سال کی عبادت سے افضل. وہ تفکر, وہ سوچ, وہ کنٹمپلیشن, وہ پونڈرنگ, وہ سوچ اور تھنکنگ جو انسان کو جہنم سے جنت میں لے جائے, وہ 70 سال نے 70,000 سال کی عبادت سے افضل. ہزار گرامی سوچ نا. اب آئیے ذرا دیکھیے امام کی زندگی کے کئی پہلو ہیں. اب آپ لوگ جتنی دیر تک سنیں گے میں اتنی دیر تک پیش کروں گا. اور میں نے علمی موضوع لیا ہے, میں فرسٹ ٹائم اپنے پاس آیا تھا تو مجھے آپ لوگ اندازہ نہیں تھا کہ آپ لوگ کیا سننا پسند کریں گے. تو علمی میں نے موضوع کر لیا ہے, عبادت کے علمی پہلو کو پیش کرنا چاہتا ہوں. اور اب سید ساجدین امام زین العابدین علیہ السلام کی مجلس یعنی ان کی ولادت تھا, اس لیے میں نے جو کچھ پہلو سوچے ہیں وہ پیش کروں گا. امید ہے کہ انشاءاللہ لوگ اس میں کچھ نہ کچھ نئے آپ کے لیے پہلو ہوں گے. عزیزان گرامی, عبادت کا تصور امام سجاد, عبادت کا تصور, ایسی کوئی عبادت نہیں کر سکتا. اہل سنت والجماعت کے راوی ہیں, بہت بڑے راوی ہیں سید ابن سید. وہ کہتے ہیں کہ میں بیٹھا ہوا تھا مدینے میں, قحط پڑ گیا تھا کربلا کے بعد, قحط یعنی ڈراؤٹ, بارش نہیں ہو رہی, سب پریشان تھے. سارے مدینے والے مسجد نبوی میں جمع ہو گئے کہ پروردگار ہم گنہگار ہیں. راوی کہتا ہے شاید آل رسول پہ اتنا ظلم کر دیا تھا کہ پھر بارش رک گئی. یزید نے مدینے پہ حملہ کیا تھا, مدینے مسجد نبوی میں گھوڑے باندھ دیے تھے, مانتا تو تھا نہیں. بہت سے لوگ کہتے ہیں کہ نہیں آئمہ اہل بیت کو نہیں مانتا تھا, نہیں ایسا, اللہ رسول کو نہیں مانتا تھا, قرآن کی بے حرمتی کرتا تھا, رسول خدا کا تمسخر ماذا اللہ صلی اللہ علیہ وسلم. تو مسجد نبوی میں اس نے گھوڑے باندھ دیے. تو اس کے بعد کیا ہوا کہ میرے قحط پڑ گیا, تھوڑا سا غور کیجیے گا, جب قحط پڑ گیا نا, ڈراؤٹ آ گیا, تو سارے جمع ہو گئے مسجد نبوی میں, دعائیں مانگنے لگے کہ پروردگارہ اپنے نبی کی خاطر بارش برسا دے. راوی کہتا ہے میں بیٹھا دیکھ رہا تھا کسی کی دعا قبول نہیں ہو رہی, کہا اتنے میں نے دیکھا کہ ایک موٹے موٹے ہونٹوں والا کالا حبشی غلام کہیں سے دوڑتا ہوا آیا, اور وہ آیا خاموشی سے, ایسے آنے کے بعد بیٹھا مسجد نبوی میں تاکہ کسی کو معلوم نہ ہو کہ وہ آگے, یعنی اتنا تربیت یافتہ تھا کہ غلام تھا لیکن تربیت اتنی تھی کہ جانتا تھا کہ اپنی اہمیت نہ منواؤں, خاموشی سے آگے کہیں بیٹھ جاؤں, کسی کو معلوم نہ ہو کہ میں آیا پر میری دعا قبول ہونے والی ہے. یعنی وہ جانتا تھا وہ کون ہے, پتہ نہیں بات واضح کر پا رہا ہوں. He knew who he was. اب آئے ایک مرتبہ راوی کہتا ہے کہ میں نے دیکھا کہ نہیں, بڑی خاموشی سے آ کے بیٹھا, میں اس کے پیچھے جا کے بیٹھ گیا, کہ وہ دیکھ رہا تھا کہ مجھے دیکھ تو نہیں رہا, پھر اپنے ہاتھوں کو بلند کیا, کہ پروردگارہ تجھے اس کا واسطہ جس کا میں غلام ہوں.
چمن چمن کلی کلی
عزیزانِ گرامی, واسطہ دینا یہ سب کی روش رہی ہے, خود رسول خدا جناب ابو طالب ان سب کی روش ہے, واسطہ دے کے دعا مانگ. تو اس غلام نے کہا پروردگارہ تجھے واسطہ اس کا جس کا میں غلام ہوں, مدینے والوں پہ بارش برسا دے. راوی کہتا ہے کہ ابھی اس کے ہاتھ نیچے نہیں آئے تھے کہ ایک مرتبہ بارش برسنے لگی, خاموشی سے اٹھا اور جانے لگا تاکہ کسی کو پتا نہ چلے میری دعا قبول ہوئی. کتنا مقام ہے اس کا, کہ جب جانے لگا نا تو میں نے دیکھا کہ کس کا واسطہ دیا, کس کا غلام ہے, یہ کون ہے, کہ میں اس کے پیچھے چلنے لگا خاموشی سے تاکہ اسے پتا نہ چلے. کہ جیسے وہ گلی مڑتا تھا میں فوراً بھاگ کے جاتا تھا کہاں, کہ دیکھا کہ مولانا بنی ہاشم میں گھسا اور امام سجاد کے گھر میں چلا. کہ جیسے امام سجاد کے گھر گیا میں نے کہا ہاں ہو نہ ہو یہ انہیں کا غلام ہے, پتہ نہیں میں بات پہنچا پا رہا ہوں. عزیزان گرامی, جس کے غلام ایسے ہوں ان کا اپنا مقام کیا ہوگا. دروازے پہ دستک دی, کہا فرزند رسول اگر کچھ مانگو عطا کیجئے گا, کہا جو مانگو کہ عطا کروں گا, کہا مولا آپ کا غلام چاہیے. مولا نے کہا سب غلاموں کو بلاؤ. تاریخ میں سب سے زیادہ غلام خرید کے آزاد امیر المومنین نے کیے, 1000 سے زیادہ غلام آزاد کیے. رسول خدا نے اول اسلام سے کہا غلام آزاد کرنا سب سے بڑا کام ہے, ثواب کا کام, کتنے گناہوں کا کفارہ غلام آزاد کرنا. اسلام میں پہلے دن سے کہا غلاموں کو آزاد کرو. غلام مت بناؤ, غلام خرید کے آزاد کرتے رہو. لوگوں کو آزاد کرنے کا تصور دیا, غلام بنانے کا نہیں. پتہ نہیں بات پہنچا پانا. امیر المومنین نے 1000 سے زیادہ غلام خرید کے آزاد کیے. تاریخ میں سب سے زیادہ غلام امیر المومنین, اور اس کے بعد تاریخ میں سب سے زیادہ جو غلام آزاد کیے امام سجاد علیہ السلام. سب سے زیادہ کیا کرتے تھے امام سجاد؟ امام سجاد یہ کام کرتے تھے کہ کثرت سے غلام خریدتے تھے. اب غلام جو ہوتا تھا اسے کھلانا پلانا, اس کا رکھنا رہائش کپڑے وغیرہ سب مالک کی ذمہ داری ہوتی تھی. تو امام غلام خریدتے تھے, تربیت کرتے تھے, ٹریننگ کرتے تھے, آزاد کر دیتے تھے. اور ان کے آزاد کردہ غلام معاشرے کے سب سے افضل مؤمن ہوتے تھے. جس کے غلام ایسے ہوں وہ امام کیسے ہوں؟ اگر آپ یہ کہا کہ مجھے غلام چاہیے, آپ کا امام نے کہا سب غلاموں کو بلاؤ, سارے غلام آ گئے, کہا کہ آپ کو غلام چاہیے. مولانا نے کہا جس غلام کو کہو گے وہ دے دوں گا. نہیں, وہ جو غلام مجھے چاہیے وہ نہیں, وہ چھپ رہا تھا. امام نے کہا بلا, وہ آئے کہ یہ غلام چاہیے. امام نے کہا ٹھیک ہے لے جائے. اس غلام نے ہاتھوں کو بلند کیا, کہا پروردگارا تو جانتا ہے میں نے تجھ سے وعدہ کیا جب تک زندہ رہوں گا سید سجاد کے در پہ رہوں گا, یا تو میرے اس وعدے کو پورا کر دے یا پھر مجھے موت دے. راوی کہتا ہے کہ بس یہ کہنا تھا کہ مجھے موت دے دے, ایک مرتبہ زمین پہ گرا جب ہلا کے دیکھا مر چکا تھا. کہا میں نے پوچھا مولا سے, مولا یہ کون تھا؟ کہا یہ مستجاب الدعوات تھا. عربی میں کہتے ہیں مستجاب الدعوات, دعوات دعا کی جمع ہے, یعنی جس کی ہر دعا قبول ہوتی ہو. نہیں پہنچا پایا مستجاب, جس کی ہر دعا مستجاب ہوتی ہو. The one whose every prayer is accepted, granted to him. جس کی ہر دعا قبول ہوتی ہو اسے مستجاب الدعوات کہتے ہیں. جو غلاموں کو تربیت کر کے مستجاب الدعوات بنا دے اسے زین العابدین کہتے ہیں. مجھے آپ کے حسن سماعت کو دیکھتے ہوئے بہت خوشی بھی ہو رہی ہے اور تعجب بھی ہو رہا ہے کہ اتنے دور استاد جگہ پہ اور اتنے پیارے انداز سے سن رہے ہیں. بہت محبت, بڑے پیارے انداز سے سن رہے ہیں آپ لوگ, اور مجھے پڑھتے ہوئے محسوس ہو رہا ہے کہ بہرحال لیکن علم موضوع کو لے کے چلا, لیکن سب لوگ ساتھ ہیں. عزیزان گرامی, یہ ہے مستجاب الدعوات. سیدنا مسیب وہ کہتے ہیں کہ مجھے تعجب ہوا کہ ان کے غلام ایسے تھے. عزیزان گرامی, جن کا غلام ایسا ہو جو یہ نہ چاہتا ہو کہ دکھاوا ہو, ریاکاری ہو, شوئنگ آف ہو, کتنی خاموشی سے دعا مانگے قبول کروائے چلا جائے. اب آپ نے تصور کیا امام سجاد کیسے, کہ امام سجاد ایسے سے غلاموں کی تربیت کی. عزیزان گرامی, یہاں تک کہ ماہ مبارک کے رمضان سے پہلے سب غلاموں سے کہتے تھے کھڑے ہو جاؤ میں سب کا حساب کتاب لوں گا. کہ میں نے تم سے پانی مانگا تھا لائے تھے وقت پہ؟ کہا نہیں مولا بھول گیا تھا. کہا فلاں موقع پہ یاد ہے میں نے کہا تھا کہ فلاں جا جاؤ کسی آدمی کو سخت دیا دے کے آئے تھے وقت پہ؟ یعنی مولا بھول گیا تھا. میری تربیت کر رہے ہیں نا, غلاموں کی تربیت کر رہے ہیں. سارے غلاموں کو کھڑا کرنے کے بعد سب کو ان کی غلطیاں گنوائیں. کہ آپ سب کے سب کہو کہ سید سجاد آپ ہم پہ کرم کیجئے, خدا آپ پہ کرم کرے گا. جو نمائندہ الہی ہو, جو جانتا ہو کہ میری وجہ سے سب کچھ ہے کائنات میں, لیکن کیونکہ اپنے غلاموں کی تربیت کر رہے تھے تو کہا دیکھو دوسروں پہ جب کرم کرو تو خدا تم پہ کرم کرتا ہے. سچ سکھانے کس انداز سے نہیں بات پہنچا پا رہا ہوں. ان کو تربیت کرتے ہوئے کہتے ہیں کہ دیکھو یہ کہو کہ پروردگار اگر معاف بھی کر رہے ہو نا, کہ پروردگار میں نے تیرے ایک بندے کو معاف کیا تو مجھے معاف کر دے. انداز امام علیہ السلام کا. آئیں ذرا کچھ دعاؤں کے نمونے پیش کرنا چاہتا ہوں, کچھ چند مثالیں آپ کے سامنے پیش کر دوں. عزیزانِ گرامی, اب امام علیہ السلام پہ پابندیاں تھیں, دعا صرف مانگ سکتے تھے خطبے نہیں دے سکتے تھے. تو امام نے کیا کیا, دعاؤں کے ذریعے سے وہ باتیں پہنچائی ہیں کہ آج 21st سینچری کے اندر لوگ وہ باتیں سمجھ رہے ہیں. 20th سینچری کے اندر جانے کے بعد ایک بات, 1970s میں تقریباً 40 ایئرز بیک ایک سائنسدانوں نے ایک ایکسپیریمنٹ کیا کہ بھئی سمندر بہت گہرے ہیں, اوشنز آر ویری ڈیپ, جتنے زمین کے اوپر پہاڑ ہیں نا اونچے اونچے, اس سے زیادہ اونچے پہاڑ سمندر کے اندر ہیں. پھر وہ گہرائیوں میں گئے, پھر اوشن میں انہوں نے نیچے جا کے دیکھا کہ وہاں بھی مچھلیاں ہیں. کب؟ 20th سینچری میں. اور کیجیے گا, 20th सेंचुरी में, 20वीं सदी में जाने के बाद उन्होंने दरियाफ्त किया कि बहुत छोटी छोटी मछलियां वहां पे भी हैं। फिर परेशान होने लगा, जब ये मछलियां नीचे हैं और ये तो ऊपर आ नहीं सकती, इतने ऊपर आते में तो इनको कई महीने लगेंगे, छोटी मछलियां, बहुत छोटी मछलियां, फिर ये ऑक्सीजन कहां से लेती
है?
क्या बात है, वाह वाह, पूरा देखा था प्रोग्राम, उन्होंने कहा 70 में दरियाफ्त हुआ कि ये ऊपर तो आ नहीं सकती, अगर ऊपर आना चाहे तो लहरों का जोर इतना, वेव्स इतनी तेज है कि ये मर जाएंगी, ये कट जाएंगी, खत्म हो जाएंगी, मर जाएंगी, और नीचे तो पानी है, ये ऊपर नहीं आती तो ऑक्सीजन बगैर मछली जिंदा नहीं रह सकती। तो उन्होंने फिर बहरहाल बहुत तहकीक की, तो वहां से उनका जमीन से बाज़ का ऑक्सीजन उठती है, वो ग्रैब कर लेती है, बाज़ का उनकी अपनी स्किन से ऑक्सीजन निकलती है, वो ग्रैब कर लेती है, जमीन के तह के अंदर, गहराई के अंदर कुछ सब्जियां हैं, कुछ ऐसे पौधे उगते हैं, वहां से ऑक्सीजन निकलती है, मतलब तवज्जो है या नहीं है? 60s और 70s में उन्होंने दरियाफ्त किया था, जाने के 20वीं सदी के अंदर जाने के बाद 20th सेंचुरी में दरियाफ्त हुआ कि वहां पे कुछ मखलूकात हैं और वो वहीं पे ऑक्सीजन पाती हैं। चौथे इमाम की दुआ है सहीफा सज्जादिया में, इमाम फरमाते हैं, तारीफ उस खुदा की जिसने समंदरों की गहराइयों में बसने वाली तमाम मखलूकात को वहीं पे हवा पहुंचाई है। समंदरों की गहराइयों में उन तमाम मखलूकात को जो समंदर की सतह पे नहीं आ सकती वहां पे ऑक्सीजन पहुंचाई। सुभान अल्लाह, सुभान अल्लाह। मुसलसल कैलिफोर्निया में 4-5 साल माह रमजान 30 दिन पढ़ता था, माह रमजान में हर रात लेक्चर होता था, तो उसमें मुख्तलिफ कम्युनिटीज के लोग होते थे, इराकी, ईरानी, पाकिस्तानी, सब के सब, जो हमारी पूरी डिवाइडेड कम्युनिटी वहां पे थी, इंग्लिश में लेक्चर होता था, मैं मजलिस पढ़ रहा था, तो एक साइंटिस्ट से वहां पे, उसने मुझसे कहा, इराकी साइंटिस्ट ने कहा, मौलाना की जो दुआ आपने पढ़ी है, क्योंकि तारीफ उस खुदा की, चौथे इमाम अलैहिस्सलाम की दुआ है सहीफा सज्जादिया में, तारीफ उस खुदा की, प्रेज बी टू द लॉर्ड हु नोज द वेट ऑफ द लाइट, जो नूर के वजन को भी जानता है और जुल्मत के यानी तारीकी के वजन को भी जानता है, हु नोज द वेट ऑफ लाइट एंड डार्कनेस, ताकि बाकायदा अमेरिका के अंदर एक आला है, जैसे टूल स्केल है, जिसके ऊपर नूर के वजन को, लाइट के वजन को मापा जा सकता है, मालूम किया जा सकता है, लेकिन अभी तक अमेरिकन्स भी दरियाफ्त नहीं कर सके कि डार्कनेस के वजन को कैसे मापा जाए। अज़ीज़ाने गिरामी, मासूम उसे कहा जाता है जो 1400 साल पहले जो बात कह जाए, 1400 साल बाद साइंस तरक्की करने के बाद दरियाफ्त करे, जब इन्वेंशन हो तब जाके मालूम हो, साइंस पीछे है, इमाम बहुत आगे।
मोहम्मद वाले मोहम्मद बुलंद
सलावत। गिरामी, अगर इमाम की दुआओं को देखें आप, सिर्फ दुआओं को जो सहीफा सज्जादिया के अंदर है, कि उन दुआओं से इमाम ने क्या क्या पैगाम पहुंचाया। आज दुनिया दम बखुद है, ये खातून उसे कहने लगी, बहुत बुरे खातून, थी कहा कि मेरे 7 बच्चे हैं और मैं बेवा हो चुकी हूँ, बच्चों की बात कर आपस में लड़ाई होती है, मुझसे बहस करते हैं, तो कहा बहुत ज्यादा परेशान हो जाती हूँ, एक मरतबा कमरा बंद करती हूँ और जाके इमाम सज्जाद की दुआ है कि जब औलाद की तरफ से परेशान हो तो इस दुआ को पढ़ लो। कहा बच्चों को नहीं बताती, फौरन जाती हूँ, वजू करती हूँ, दरवाजा बंद करती हूँ, फौरन उस दुआ को पढ़ने लगती हूँ। जब बाहर आती हूँ सब बच्चे कहते हैं, आप अंदर जाके जादू करती हैं, क्या करती हैं? ये हमारे दिमाग सबके ठंडे हो जाते हैं। इमाम ने कहा कि जादू से बालातर एक चीज हमारे पास है, मैजिक की जरूरत ही नहीं है, हमारे पास दुआ जैसा असलहा मौजूद है। अलैकुम बिसलाह रब्बी रसूलुल्लाह की हदीस है ना, keep the weapons of the prophets and the messengers. He said, Ya Rasulullah, what is that weapon? He said, dua. A dua, that is the weapon of all the messengers and prophets. Imam Sajjad said, dua insan ko be-intaha muqarrab bana deti hai. Azizan-e-Kirami, ye duaen inki aadat dali hai. Azizan-e-Kirami, insan jab dua mangta hai na, to dekhiye dua ek falsafa hai, kaisa uska pesh karna chahta hu. इंसान मांगता उससे है जिसको मालूम ना हो कि मेरी जरूरत क्या है। मांगता तो इंसान उसे से ना जिसको मालूम ना हो कि जरूरत क्या, भाई ये जरूरत है वो मत दीजिए, ये दीजिए। ये कहे कि नहीं जो दिया है ना, मैं बताता हूं मुझे ज्यादा जरूरत किस चीज की है। मुझे जो आप दे रहे हैं उसकी जरूरत नहीं है, इस चीज की जरूरत है। जो इंसान की जरूरत को सही ना समझता हो इंसान उससे मांगता है। आया ये दोनों चीजें खुदा पे सोचना जायज है? नहीं। खुदा जानता है कि हमारे लिए बेहतर क्या है, खुदा जानता है हमारी जरूरत क्या है। उसके बावजूद भी उसने खुद से कह दिया, ओ दो ओ नहीं असजिब रखो, मांगो तो सही, मैं अता करूंगा। अब जब उसने खुद से कह दिया मांगो मैं अता करने वाला हूं, तो अज़ीज़ान गिरामी इमाम सज्जाद ने कहा देखो मांगने का तरीका मैं बताऊंगा। मौला कैसे मांगेगा? अल्लाहुम्म सल्ली अला मोहम्मद व आले मोहम्मद, इससे दुआ को शुरू करना। अब देखिए मासूम क्या फरमाते हैं चौथे इमाम के अल्फाज को देखिए, दुआएं दुआएं मकारिम अल अखलाक और मकामात पे इमाम फरमाते हैं जब दुआ मांगने लगो तो शुरू करो मोहम्मद वाले मोहम्मद पे दुरूद से और उसको खत्म करो मोहम्मद वाले मोहम्मद पे दुरूद से, सलात अला मोहम्मद वाले मोहम्मद। तो इमाम ने फरमाया कि दुआ जब शुरू करो तो उससे पहले भी सलावत पढ़ो और उसके आखिर में भी सलावत पढ़ो। का क्यों? कहा कि देखो सलावत और दुरूद किसी भी हालत में रद्द नहीं है, हर हालत में कबूल है। दलील क्या है कि इन्नल्लाह व मलाइकतहु युसल्लून अला नबी या अय्युहल्लज़ीना आमनू सल्लू अलैहि व सल्लिमु तस्लीमा।
अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद।
सुभान अल्लाह। खुदा और उसके मलाइका रसूल खुदा पर दुरूद भेजते हैं। अज़ीज़ाने गिरामी जिस इबादत में खुद खुदा शरीक हो वो दुआ कभी रद्द नहीं हो सकती। तो मासूम ने फरमाया कहा कि दुआ से पहले और दुआ के बाद में दुरूद पढ़ना दुआ रद्द नहीं होगी। क्यों? अगर इब्तिदा कबूल है इंतहा कबूल है तो दरमियानी शय को रद्द नहीं किया जाए। अब इमाम ने तरीका समझाया दुआ मांगने का, तो सहीफा सज्जा दिया बेहतरीन। इमाम अलैहिस्सलाम ने एक हदिया दिया अपने तमाम शियों के लिए। अल्लाह ने गिरामी इंसान को दुआ मांगने का अगर तरीका सीखना है तो इमाम सज्जाद अलैहिस्सलाम। कुरान में है कि देखिए इंसान दुआ ना मांगना तकब्बुर की अलामत है। हो भी तो कहो परवरदिगार मांग, क्यों? क्योंकि जो इंसान समझता है मैं बहुत कुछ हूं तो मांगना नहीं चाहता। का खुदा से दुआ मांगो इंसान के तकब्बुर को तोड़ देते, दुआ इंसान के तकब्बुर को तोड़ती। अल्लाह ने गिरामी आइए जरा इमाम सज्जाद अलैहिस्सलाम की जिंदगी के दो पहलुओं को और पेश करूंगा, दो वाकया पेश करना चाहता हूँ नौजवानों के खातिर, बच्चों के खातिर, ताकि उनकी भी तवज्जो मेरे साथ रहे। मैंने एक इल्मी मौजू लिया अज़ीज़ाने गिरामी। अब एक मैंने आपके सामने जाविया पेश किया है कि ज़ैनुल आबिदीन है और दूसरे हैं सैयदुस साजिदीन। अगर इस लगभग को भी पेश कर दो तवज्जो है, मजमे की सुनना चाहेंगे थोड़ी देर और। अज़ीज़ाने गिरामी सैयदुस साजिदीन है इमाम। कैसे सैयदुस साजिदीन है? इमाम घंटों सजदे करते थे, फॉर आवर्स लॉन्ग ही वाज इन सजदा, 2 hours, 3 hours long, and many times he would, you know, he had that he would clean his forehead. Imam ki peshani pe nishan ban jata tha. Sajdon ke bahut gehre nishan the. Imam ko baqaida usko kaatte the. Itne baqaida imam ke nishan the peshani. Aaj dana ki rami. Imam ki peshani sajdon ke nishan se bhari hui thi. जो देखता था कहता था यही सैयदुस साजिदीन। तवज्जो कीजिएगा, एक बहुत तूलानी सजदे में है इमाम अलैहिस्सलाम और इमाम के बेटे हैं पांचवें इमाम अलैहिस्सलाम। क्या अचानक पांचवें इमाम अलैहिस्सलाम के मुताबिक पूरे मदीने वाले कहने लगे अरे मोहम्मद बाकिर कुएं में गिर गए, ड्रॉप इन टू अ वेल। पांचवें इमाम, वो पांचवें इमाम नहीं कह रहे थे, नाम ले रहे थे मैं सिर्फ एहतराम, ताकि बार बार नाम मत हो सलात पढ़नी पड़ती है। पांचवें इमाम कुएं में गिर गए। एक मरतबा शोर होने लगा, सब के सब जब शोर करने लगे पांचवें इमाम के मुताबिक कि बच्चा कुएं में गिर गया, बच्चा कुएं में गिर गया, 2-3 बरस के 4 बरस बहुत छोटे से। अब बस इमाम की वालदा ने, इमाम बाकर की वालदा ने, इमाम ज़ैनुल आबिदीन की ज़ौजा ने, जिनका नाम फातिमा बिनते हसन है, इमाम हसन मुस्तफा की बेटी
है,
सारा मेहमान गौर से सुनेगा जुमले को। अज़ीज़ाने गिरामी इमाम की बेटी है, इमाम की पोती है, इमाम की भतीजी है, امام کی بہو ہے، امام کی زوجہ ہے، امام کی ماں ہے، امام کی دادی ہے، اور طرف سے امامت میں ہے، لیکن آخر ماں ہے۔ بس کان میں آواز جانی تھی، میرا بیٹا کنویں میں گر کے رونے لگے، تڑپ کے رونے لگی، اور روتی ہی فوراً چوتھے امام کے پاس آئیں گے، اے میرے سرتاج، اے میرے آقا، اے میرے مولا، ہمارا بچہ کنویں میں گر گیا۔ اب امام کون ہے؟ امام ہے سید الساجدین۔ عزیزان گرامی، الصلاۃ معراج المؤمن، نماز مؤمن کی معراج ہے، معراج یہاں نہیں ہوتی، وہاں ہوتی ہے۔ توجہ توجہ توجہ، معراج کہاں ہوتی ہے؟ معراج کسے کہا جاتا ہے؟ اسینشن کو کہتے ہیں نا معراج، تو معراج یہاں نہیں وہاں ہوتی ہے۔ عزیزان گرامی، نماز کی معراج سجدہ، اور سجدے کی معراج سید الساجدین کا سجدہ۔ عزیزان گرامی، چوتھے امام سجدے میں ہیں، آپ کی زوجہ رو رہی ہیں، امام کا سجدہ طولانیتر ہوتا چلا جا رہا ہے، طولانیتر ہوتا چلا جا رہا ہے، he is prolonging his سجدہ۔ When he comes out of the سجدہ, he says, what happened؟ کیا بات ہے، آپ تو اتنا رو رہی ہیں، کیا آپ کو آواز نہیں آ رہی تھی؟ امام نے کہا کہ آپ نے غور فرمایا نا، میرے پیغمبر نے، میرے جد نے، ہمارے جد نے فرمایا ہے کہ یہ وہاں ہوتا ہے سجدہ، میرا جسم یہاں ہے، میں یہاں نہیں ہوں۔ تو میرے کان میں آواز نہیں آتی جب میں خدا کی بارگاہ میں ہوتا ہوں۔ تو روتے روتے کہنے لگی آپ کی زوجہ نے فرمایا، کہا ہمارا بچہ کنویں میں گر گیا ہے۔ کہا آرام کیجئے، پریشانی کی بات نہیں، بس امام کا کہنا تھا۔ کہ آپ کی زوجہ نے فوراً آنسو صاف کر لی، کیوں؟ جان کی چھین یہ ضامن ہے، جان کی تھی یہ ضامن ہے، حجت خدا ہے، امام وقت ہے۔ امام چلنے لگے، اب میں اپنے الفاظ میں پیش کروں گا، امام کا چلنا تھا، زمین قدم کے بوسے دینے لگی، آسمان سر پہ سایہ کرنے لگا، کائنات سے لبیک کی آوازیں آنے لگی، ہر انسان راستہ دینے لگا، امام کا چہرہ، چہرے سے نور آ رہا تھا، ہر طرف سے لوگ ہٹنے لگے۔ کہا کہ مولا آپ کا بیٹا کنویں میں گر گیا، امام نے کہا ہٹو، راستہ تو ایک مرتبہ آواز دی، کہا کہ پانی میری امانت کو لوٹا دے۔ سارے مدینے والوں نے دیکھا کہ پانی ابھرنے لگا، امام نے فوراً اپنے بیٹے کو پانی سے اٹھایا، سب نے گواہی دی کہ محمد باقر پانی کے اندر نہیں، اوپر بیٹھے تھے۔ پانی کے اندر نہیں ہے، بلکہ پانی کے اوپر بیٹھے کھیل رہے ہیں۔ کہ اتنی دیر گزر گئی، نہ جانے دو گھنٹے، ڈیڑھ گھنٹہ، تین گھنٹے، کتنا عرصہ گزر گیا، یہ بچہ پانی کے اندر کیسے نہیں گیا؟ امام نے اٹھایا، چلنے لگے، امام نے کہا یہ حجت خدا ہے۔ ایک مرتبہ ایک آدمی نے آواز دی، مولا اتنی دیر سے آپ کا بچہ پانی میں تھا، پریشان نہیں ہوئے؟ کہ نہیں، میں خدا کی عبادت میں تھا۔ کہ آپ کو یہ پریشانی نہیں تھی کہ آپ کا بیٹا ڈوب جائے گا؟ کہ جب میں نے اس کی عبادت میں خیانت نہیں کی، وہ میری امانت میں کیسے خیانت کر سکتا؟
صبح کے ساتھ دل بولا،
علی بولا، علی بولا،
میرا مولا، میرا مولا،
علی بولا، علی بولا،
نبی بولا، وسی میرا،
علی بولا، علی بولا،
امام نے فرمایا کہا جب میں نے اس کی عبادت میں خیانت نہیں، تو وہ پھر میری امانت میں کیسے خیانت کر سکتا؟ یہ میری امانت ہے، اللہ اکبر، یہ عبادت، یہ سجدہ اس کی امانت تھا، میں نے خیانت نہیں کی، جیسا سجدہ کرنا تھا ویسا ہی کیا، کما حقہ، سجدے کا حق وہی ادا کر سکتے ہیں۔ عزیزان گرامی، اور وہ کیوں نہ سید الساجدین ہوں جس نے کربلا سے مسلسل سجدے کیے ہوں۔ آئے میں جملے کو پیش کروں گا، عزیزان گرامی پوری دنیا میں چلے جائیں، you know today there are changes of so many governments, there are civil wars going on in the world, and there are so many new rulers coming into power, Every new ruler says, I can't do anything. There is a civil war going on. The treasury has nothing. Pay attention. People are not cooperative. कोई मेरा साथ नहीं दे रहा. मुल्क के खजाने खाली हैं. मुल्क में खाना जंगी हो रही है. हालात खराब है. मैं कुछ नहीं कर सकता. ऐसा है या नहीं है? अज़ीज़ाने गिरामी, और अगर कोई असरे आशूर में मनसबे इमामत संभाले, पता नहीं बात पहुंचा पाया हूं. अज़ीज़ाने गिरामी, जहां बाप का जनाजा तपती रेत पे पड़ा हो, खजाने खाली, जो खुद कैदी हो, जिंदान में हो, लेकिन कोई शिकवा ना करे. Allah Akbar. These people who are coming into power, they see a little civil war, treasury has nothing, and the fourth imam, he took the order of imamat in the eve of Ashura, and yet he did not make a single complaint. He said, oh Allah, I will deliver. And had it not been for the fourth imam alayhi salam, he did the tarbiyat, he trained the people. Because first is Tazkiyah, he trained the people, and the fifth and the sixth Imam al-Islam taught the people. Had it not been for the fourth Imam, the people could not learn. And then jumla ko pahuncha paunga ya nahi. Hazrat-e Gramy, agar chauthe Imam al-Islam tarbiyat na karte, jab tak tarbiyat na ho, tab tak insan ilm hasil nahi kar sakta. Jab tak Tazkiyah nafs na kare. To chauthe Imam ne ek aisi buniyad rakhi ke panchve aur chhate Imam al-Islam ne ulum e aale Muhammad ko माकर उलूम बने और हम जाफरी कहलाए. बात पहुंच रही ना अज़ीज़ाने गिरामी. अज़ीज़ाने गिरामी, अब क्या करूंगी, मसाक का जुमला है. बहुत सी आंखों में आंसू आ गए हैं, लेकिन मैं इस बात को कहे बगैर आगे नहीं जा सकता. अज़ीज़ाने गिरामी, आज पूरी दुनिया में हर इंसान शिकवा करता, गिला करता, मैं कुछ नहीं कर सकता, हालात अच्छे नहीं है. अज़ीज़ाने गिरामी, चौथे इमाम ने इस अंदाज से मनसब इमामत को निभाया कि खुदावंद मुताल कहेगा, सलाम हो ए सज्जाद, ए सैयद सज्जाद, आपकी अज़मतों को सलाम हो, आपने हक के इमामत अदा कर दी. ना इबादत में कोई गुनाही है, न सजदों में, न तबलीग दीन में, बल्कि इस्मत कुबरा के पैकर है. इस अंदाज से पहुंचा रहे हैं. गिरामी है ज़ैनुल आबिदीन, ये है सैयद साजिदीन. बात पहुंच गई है. एक बात को गिरामी, फिर इमाम के मुताबिक जो सबसे ज्यादा चीज मशहूर है ना, वो है गिरिया. आपका पूरी जिंदगी फिर करबला के बाद गिरिया करते रहे, लेकिन बेमकसद गिरिया नहीं था, बामकसद गिरिया था. सिर्फ रो नहीं रहे थे, बल्कि इस अंदाज से रोते थे कि देखने वाला सवाल के बगैर रह नहीं सकता था. पूछता था, क्या बात है, इतना क्यों रो रहे हैं? कहते, तुझे नहीं मालूम फरजंदे रसूल, रसूल खुदा के नवासे को प्यासा से भर कर दिया गया. अज़ीज़ाने गिरामी, हर इंसान पूछे बगैर रह नहीं पाता था. इमाम ने हर जगह पे अपने बाबा के पैगाम को पहुंचाया, उनकी मजलूमियत को पहुंचाया, हर इंसान को बताया, मेरे बाबा बहुत मजलूम थे. अज़ीज़ाने गिरामी, मदीने में शहीद असगर ने एक वाक्य लिखा अपने किताब में. वो कहते हैं इमाम सज्जाद अलैहि सलाम की जिंदगी से मुताल्लिक, कहते हैं मदीने में एक आदमी था जो सबकी तौहीन करता था. अपने एक दोस्त से कहने लगा कि मदीने में कोई ऐसा नहीं जिसकी मैंने तौहीन ना की हो, इहानत ना की, सिर्फ ये सैयद साजिदी ने जिनकी मैंने तौहीन नहीं की, इहानत नहीं की. कहा आज जाऊंगा, आज माजल्ला का, खबरदार तुझे नहीं मालूम ये सैयद साजिदी ने. कहा एक मतलब पीछे से गया, इमाम की अबा को खींचने लगा. कहा जैसे उसने अबा को खींचा ना, तो इमाम ने मुड़ के देखा, बस इमामत का चेहरा, हैबत और जलाल, चेहरे पर नूर, बस इमाम का देखना था कि एक मरतबा उसकी आंखों में आंसू. इमाम ने आयत की तिलावत की, एक दिन ऐसा आने वाला है जिसमें बुतलानकार, बुरा काम करने वाले बड़े खसारे में होंगे, नुकसान में होंगे. रोने लगा. कहा मौला, मेरी तौबा कबूल हो सकती है? मौला ने कहा, तू तौबा की जमानत दे, दोबारा गुनाह नहीं करेगा. मैं जमानत देता हूं तेरे सारे गुनाह माफ. उसके बाद फिर बहुत बड़ा आबिद और जाहिद बना, सारे गुनाहों को छोड़ दिया. हम ऐसे को सैयद साजिद ज़ैनुलाबिदीन मानते. अज़ीज़ाने गिरामी, चंद जुमलों को पेश करूंगा, थोड़े से मेरे साथ तवज्जो रखिए, क्योंकि बिना रवायत जो है वो जनाब सैयद सल्लल्लाहु अलैहि की अय्याम शहादत. सिर्फ एक जुमले को पेश करना चाहता हूं, उसके बाद मैं तमाम कर दूंगा, फिर उसके बाद आखिर में अगर कोई सवाल आते होंगे, सवालों के जवाब दूंगा. अज़ीज़ाने गिरामी, पूरी जिंदगी गिरिया करते रहे. जो सवाल करता था ना कि क्या बात है मौला, आप क्यों गिरिया कर रहे हैं, तो इमाम फौरन जवाब देते थे, कुतिला इब्न रसूलिल्लाह अतशाना, फरजंद रसूल को, नवासे रसूल को प्यासा ज़िबह कर दिया गया. यहां तक कि फिर पूरी जिंदगी जब अपने बाबा के सर को देखा ना इमाम ने, फिर पूरी जिंदगी कभी भी जो सर्गकोश था वो निखाया, फिर पूरी जिंदगी सर्गकोश निखाया। इस बकरे को भी देखते थे फौरन तड़प के रोने लगी थी, यहां तक कि मदीने में बात फैल गई थी कि जब इमाम सज्जाद घर से निकलते हैं तो सारे जो कसाबी थे, कसाबी जितने बुचर थे, वो अपने कुश्तों पे, अपने जानवरों पे कपड़ा डाल देते थे, छुपा देते थे, कहीं चौथे इमाम की निगाह न पड़ जाए। जब भी देखते थे गोश्त को तड़प के रोने लगते थे। यहां तक एक कसाई मरतबा मशगूल था, काम कर रहा था, नहीं रुक सका, तो इमाम गुजरते हुए अचानक रुके और रोने लगे। कहा मैं कुछ सवाल करना चाहता हूं। बोला मुझे माफी अदा कीजिएगा, माफ कर दीजिएगा, मैं भूल गया था आपके आने का वक्त हो गया। इमाम ने कहा कि मैं कुछ सवाल करूं, जवाब देगा? कहा फरमाइए। कहा मेरा पहला सवाल यह है, जब तू इस जानवर को जिफा करने लगा था, तूने इसे पानी पिला दिया था? कहा फरजंदे रसूल, हम बगैर पानी पिलाए जिफा नहीं करते। इमाम रोने लगे। फिर इमाम ने दूसरा सवाल किया, कहा जब तू इसको जिफा करने लगा था, तूने खंजर को तेज कर लिया था? मौला हम पहले खंजर तेज करते हैं, फिर बाद में ज़िबा करते हैं। इमाम ने कहा मेरा तीसरा सवाल, जब तू इसे ज़िबा करने लगा था, कोई दूसरा जानवर देख तो नहीं रहा था? कहा नहीं, हम छुपा के ज़िबा करते हैं। फिर इमाम ने फौरन करबला का रुख किया और तड़प के रोने लगे। कहा बाबा, वो जो करबला में आए थे वो कैसे मुसलमान थे? बाबा ना उन्होंने आपको पानी पिलाया, ना खंजर को तेज किया, मेरी फुप्पी खड़ी देख रही थी, मेरी फुप्पी से छुपाया नहीं बाबा। सब हाथों को बलंद कीजिएगा, मैं दुआ करवाऊंगा। परवरदिगार, हम सबको बारहवें इमाम का ज़ुहूर देखना नसीब फरमा। परवरदिगार, जहां जहां मोमिनीन बसे हुए उनके सबके जान माल इज्जत आबरू की हिफाजत फरमा। इराक के हालात खराब हैं, बहरीन के, शाम के, पाकिस्तान के, पाकिस्तान के, सब मोमिनीन की हिफाजत फरमा। परवरदिगारा, परवरदिगारा, जहां जहां शेन हजर करार हैं, सबके जान माल इज्जत आबरू की हिफाजत फरमा। हमारे मकामात मुकद्दसा की हिफाजत फरमा। परवरदिगारा, नजफ़ करबला की, काज़मैन की, सामर्रा की, बलद की और शाम के तमाम रोज़ों की हिफाजत फरमा। परवरदिगारा, इस्लामी की हिफाजत फरमा। और परवरदिगार, जितने भी हमारे मोमिनीन जहां जहां बसे हैं, सबकी हिफाजत फरमा। जो मोमिनीन यहां मौजूद है, सबकी दुआएं मुस्तजाब फरमा, किसी को खाली हाथ ना लौटा। परवरदिगार, एक वास्ता पेश करेंगे। परवरदिगार, इमाम सज्जाद अलैहिस्सलाम, हम लोग इबादत करते हैं ना, तो उसके लिए भी जानवाज बिछा लेते हैं, उसके लिए भी सिद्दगा रखते हैं, उसके लिए हम कोशिश करते हैं कि हमारे लिए कोई आरामदेह जगह हो। और अगर कोई करबला से शाम के रास्तों में कांटों पर सजदे करता रहा हो, उस इमाम साहब की अस्मतों को सलाम। परवरदिगारा, इमाम सज्जाद के पाँव में लगे कांटों का वास्ता, हमारी इन गुनहगार आंखों को इमाम समाना की ज्यारत नसीब फरमा। परवरदिगारा, जन्नत बकी तामीर होता देखना नसीब फरमा। जितने मोमिन मरीज हैं, परवरदिगारा एक वास्ता दूंगा, बीमारों के लिए एक वास्ता दूंगा। मैं आपसे सवाल करूँ, आपने कभी देखा कि किसी बीमार को लोग बिस्तर से गिरा देते हों? शाम गरीबा में इमाम सज्जाद को बिस्तर से गिरा दिया गया था। परवरदिगारा, शाम गरीबा के उस बीमार का वास्ता जिसको बिस्तर से गिरा दिया गया था, हमारे जितने मोमिनीन मरीज हैं सबको शफाए कामला अनायत फरमा। परवरदिगारा, एक और वास्ता दूंगा। परवरदिगारा, जब एक मरतबा किसी छोटी सी बच्ची की रस्सियों को खोला गया ना, वो दौड़ती हुई आई, आके भाई के गले में बाहें डाल दी। जैसे इमाम सज्जाद अलैहिस्सलाम गले में बाहें डाली ना, तो इमाम तड़प के रोने लगे। कहा आह, कहा भैया क्या बात है? कहा बहन, मेरी जंजीरें धूप में बैठ के गर्म हो जाती हैं, जब कोई हिलाता है ना तो मेरी खाल इनसे उतरने लगती है, अभी तुम गले मिली ना तो मेरी खाल से ये जंजीरें लग गई। इतने में पानी मिला बच्चे को, जैसी बीबी को पानी मिला ना, बीबी ने सारा पानी मौला की जंजीरों पे डाल दिया। जैसी जंजीरों पे पानी डाला, इमाम सज्जाद ने पूछा, बहन क्या कर रही हो? कहा भैया, आप ही ने तो कहा था मेरी जंजीरें गर्म है, मैं आपकी जंजीरों को ठंडा कर रही हूँ। परवरदिगारा, वास्ता उस लहजे का, जब एक बहन भाई की जंजीरों को ठंडा कर रही थी, तमाम माओं के कलेजों को ठंडा फरमा। किसी माँ को औलाद का गम ना दे, खुसूसन बहरीन के अंदर और मकामात पे माओं को औलाद का गम ना दे। परवरदिगारा, एक आखिरी वास्ता दूंगा। परवरदिगारा, जब चौथे इमाम इस्लाम ने अपने पाँव सामने बिछा रखे थे ना, तो एक बच्चे ने पूछा, क्या भैया क्या बात है, आपने पाँव क्यों फैला रखे हैं? कहा मेरे पाँव में कांटे लग गए, हाथों में जंजीरें, मैं पाँव से कांटे नहीं निकाल सकता। तो एक बच्ची ने कहा, भैया मैं आपके पाँव से कांटे निकाल देती हूँ। उस बच्ची ने सारे कांटे चुनना शुरू किए। मौला से पूछा, मौला किस बात से रो रहे हैं? कहा, मेरे हाथ जंजीरों में है, मेरी बहन के पांव के कांटे कोई निकालने वाला नहीं। जिसको दूसरों का इतना एहसास हो वो हुज्जत खुदा है, परवरदिगार है। इमाम मजलूम की, इमाम सजादत इस्लाम की मजलूमियत का वास्ता जितने भी दुनिया के अंदर जहाँ जहाँ पे लोग हैं सबको अहले बैत अलैहिस्सलाम से आशना फरमा, सबको दीन अहले बैत अलैहिस्सलाम की मानने की तौफीक अनायत फरमा, दुश्मनान अहले बैत को निस्व नाबूद फरमा, दाइश को तालिबान को गारत फरमा, परवरदिगार से मामला करो तरक्की अनायत फरमा, खिदमत करने वाले को तौफीक अता फरमा, हम सबको परवरदिगार इखलास के साथ खुलूस नीयत के साथ इनकी खिदमत की तौफीक अनायत फरमा, हम सब के मरहूमीन की मगफरत फरमा, उनके दराजात को बुलंद फरमा, उनकी खबरों को मुनव्वर फरमा। ربنا تقبل منا انك انت السميع العليم بحق محمد وعلى الطيبين الطاهرين المعصومين صلوات
اللهم صل على محمد
وعلى اله وصحبه اگر سوالات ہوں گے اذا any questions ان شاء الله ولا حسب ہم ختم کرنے والے تھے لیکن اگر سوالات ہیں اذا any questions اگر سوالات ہوں नमाज शब आधी रात के बाद कभी भी पढ़ सकते हैं, निसफ शब के बाद, मिड नाइट के बाद कभी भी नमाज शब पढ़ सकते हैं, और अगर ईशा के बाद भी चाहें तो पढ़ सकते हैं, लेकिन आधी रात के बाद से फजर से पहले कभी भी पढ़ सकते हैं। और द क्लोजर टू फजर द बेटर, जितनी भी फजर से करीब तर पढ़ें उतना बेहतर, सवाब ज़्यादा, लेकिन आधी रात के बाद कभी भी पढ़ सकते हैं, वैसे ईशा के बाद भी पढ़ सकते हैं।
लफ्ज़ गुस्सा, ये पाक पैगंबर का फरमान है कि गुस्सा हराम है। जब हम मासूम के लिए गुस्सा के लफ्ज़ इस्तेमाल कर सकते हैं जबकि फेल हराम है, तो ये
गुस्सा हराम नहीं है, गुस्सा हराम नहीं है, पैगंबर नहीं है, गुस्सा हराम है। गुस्से में काबू खो देना, इंसान को काबू न रहे अपने आप, गुस्सा ना आना यानी गैरत ना होना, ये भी है, गुस्सा आना चाहिए, वल्ला इंसान में गैरत ही नहीं है, गैरत की अलामत है कि इंसान गुस्सा आएगा, लेकिन गुस्से में बेकाबू ना हो, कि उसे ये मालूम ना उसकी जबान काबू में ना हो कि जो चाहे खुदा के खिलाफ बोल दे, जो चाहे माँ बाप के खिलाफ बोल दे, जो चाहे किसी के खिलाफ बोल दे, नहीं, काबू होना, गुस्से में काबू होना जरूरी है, गुस्सा आना हराम नहीं है, गुस्से में काबू ना होना।
गुस्से और जलाल में क्या फर्क है?
बहरहाल एक मोहतरम गुस्सा जो है अमूमन इस्तेमाल होता है कि जिसके अंदर इंसान आपे से बाहर हो जाता है, और जलाल जो है वो इंसान के कमालात में से, और वो आइमा सलाम से मुख्तस है कि जब वो आते थे वो पूरे अपने काबू के साथ होते थे, और वो उनका जिस तरह से अमीराम ने फरमाया, सवाल किया गया कि अली रसूल खुदा ने पूरी जिंदगी तलवार नहीं उठाई, क्यों? सिर्फ जंग हुनैन में तलवार चलाई है। कहा कि तुमने कुरान नहीं पढ़ा? कुरान में है कि वमा अरसलना का इल्ला रहमत लिल आलमीन, हमने आपको आलमीन के लिए रहमत बना के भेजा, कर रहमत का तकाजा यह है कि तलवार ना चले, लेकिन जान का बचाना वाजिब, इसलिए जंग हुनैन में क्योंकि सहाबा छोड़ के भाग गए थे और वो पैगंबर को कत्ल करना चाहते थे, इसलिए जान बचाने के लिए पैगंबर ने फिर लोगों को मारा, वरना पैगंबर तलवार नहीं चलाते, मारते नहीं थे। कहा फिर अगर पैगंबर रहमत लिल आलमीन उन्होंने तलवार नहीं चलाई तो फिर आपने तलवार क्यों चलाई? कहा कि वो रहमत इलाही थे, मैं जलाल इलाही। आपके सवाल के जवाब हो गए, वो जलाल लेना है, गुस्से में जलाल में फर्क है, जलाल सिर्फ अल्लाह के लिए है, मासूम अलैहि सलाम। और अगर सवाल होगा तो जवाब देंगे। तो
आपने कहा है साहब कुछ किताबें लिखी हैं, वो कहाँ से मिल सकती
हैं? मैं लेकिन नहीं आया साहब, नहीं तो मैं, अगर मुझे पहले से थोड़ा सा रहता तो शायद मैं लेता आता। किताब तौहीद का इंग्लिश में ट्रांसलेशन किया है शेख सदूक की, 1000 साल पुरानी किताब है, हमारी सबसे अहम तरीन किताबों में से तौहीद सदूक, उसका अंग्रेजी में ट्रांसलेशन किया, प्रिंसिपल ऑफ फेथ अंग्रेजी के अंदर, जनाब फातिमा ज़हरा की जिंदगी के ऊपर किताब का तर्जुमा किया, लंदन में है मेरे पास, इंशाल्लाह नेक्स्ट टाइम मैं आऊँगा तो मैं लेता आऊँगा, नहीं तो मैं पोस्ट करवा दूंगा किसी से। हाजी सर मेरा नाम सैफ सजादिया के कई ट्रांसलेशन है, देयर मेनी ट्रांसलेशंस ऑफ सैफ सजादिया इन इंग्लिश, द फर्स्ट एंड द मोस्ट फेमस ट्रांसलेशन इज बाय विलियम चिटिक, विलियम चिटिक का तर्जुमा है साम्स ऑफ इस्लाम के नाम से, उसके अलावा बहुत लोगों ने तर्जुमा किया, काफी इरानियंस एंड पाकिस्तान, नहीं मैंने तर्जुमा नहीं किया क्योंकि उसके ऑलरेडी 7 या 8 ट्रांसलेशन मौजूद हैं इंग्लिश में, 5 से ज्यादा ट्रांसलेशन हैं, तो अमेरिका से भी कुछ लोगों ने, देयर आर अ नंबर ऑफ ट्रांसलेशन ऑफ साम्स ऑफ इस्लाम सैफ सजादिया इन इंग्लिश, and all of them are good, but William Chittick's is Shakespeare English. تو اس نے شیکسپیئر کی زبان میں ترجمہ کیا ہے, بڑی محنت کر کے دعائے کمیل کا صحیفہ سجادیہ دعائے مشہور یہ اس نے ترجمہ کیے ہیں, اور یہ ترجمے پڑھنے سے تعلق رکھتے ہیں جو ان کی انگلش اچھی ہو, لیکن سارا ترجمے بھی موجود ہے صحیفہ سجادیہ کے. جو لٹریچر سے شوق رکھتے ہیں وہ پھر ولیم چٹی کا ترجمہ پڑھیں, جن کو لٹریچر کا شوق نہیں ہے وہ سارا ترجمہ پڑھیں کسی وقت. اور اگر کوئی سوال ہو ایک آخری سوال لے لیں گے. What's my favorite dua? Our ulama all have said that the best dua that we have, Allama Majlisi, Sheikh Abbas Aqumi, Imam Khomeini, all three have said that the best dua that we, the Shias, have, something that we have, none of the other Muslims have, two things we have, other than Quran, Nahjul Balagha, Sahifa Sajjadiyah. Two things we have that none of the other Muslims have, ziyarat and duas. زیارتیں اور دعائیں جتنی ہمارے پاس ہیں کسی کے پاس نہیں. Now the best dua according to Allama Majlisi Sheikh Abbas Aqumi and Imam Khomeini is dua kumail. The best dua is dua kumail. My favorite is Ya Sari Ar-Rida. Oh Allah, جو بہت جلدی راضی ہو جاتا ہے. اللہ ناراض بہت دیر سے ہوتا, راضی بہت جلدی ہو جاتا. مومن کے لیے بھی بعض احادیث میں کہ مومن بھی ایسے ہی ہوتا ہے, ناراض بہت دیر سے ہوتا ہے, راضی بڑی جلدی ہو جاتا ہے. مومن بھی ناراض بڑی مشکل سے ہوتا ہے اور راضی بڑی جلدی. تو اللہ یا سر اعرضا اغفر لملائی میں کل دعا. Also like many of the duas, but after taqibat سبحانہ من لا یعتدی الاہل مملکاتے. For memory, this is the best dua. According to Zanjani, I asked him a short dua for hafidha, for memory. After every namaz, if you read this dua, I can write it inshallah. This is probably I've been reciting for over 20 years after every namaz. If there are any questions, otherwise we'll call it a night.
Rasulullah, mashallah, hum sab jante hain rahmatul alamin the, lekin hamare sunni brothers jo tabri mein aur sirat rasulullah mein bani quraiza ka waqia jis tarah likhte hain, isme hamara kya nazar
hai? Ha, bahut acha sawal hai. I'll quickly repeat the question in English and I'll translate into English for the better of the youth.
Please answer it in English or
yes. Now the question is that the Holy Quran says the Holy Prophet is a mercy for the universe. Then what do we say about the incident of Bani Qurayza, where the historians have mentioned, Tabari and others have mentioned, that the Holy Prophet ordered all of Bani Qurayza to be killed, the men. First of all, the history does not say that the Holy Prophet ordered for them to be killed. Number two, Sheikh Najah At-Tai, a contemporary writer who's still alive, he has more than 400 books. In his Siratul Nabi, he says this incident did not happen. Some of the Jewish rabbis who converted to Islam, like Abu Huraira, like Abu Lahbar and others, they did not truly convert, and they fabricated a lot of Israeliyat, and they also showed the oppressiveness of the Jews and that the Holy Prophet oppressed. So he completely counters it from the beginning to the end. Sirat al-Nabi, two volumes by Najah At-Tai. Najah At-Tai ki kitab hai, Sirat al-Nabi. Wo kehte hai, asalan sach hi jhoot hai. Wo Yehudi log, jo kehte the, Yehudi rabbis, jo unke ribbe the, jo kehte the, musliman ho gaye, wo musliman nahi hue the. انہوں نے بہت سی اسرائیلیات مسلمانوں میں رائج کر دی یہودیوں کی ٹیچنگز, اور پھر یہودیوں کو مظلوم بنا کے پیش کیا کہ معاذ اللہ رسول خدا نے بڑا ظلم کیا یہودیوں پہ. ان لوگوں نے بنا کے یہ چیزیں کھڑی ہیں. نمبر ایک. نمبر ون. نمبر ٹو, اف یو ریڈ سم آف دا ہسٹورینس, دے ہیو سیڈ دیٹ دے بنو قریظہ ریفر ٹو ون آف دے جوئش ایکس جوئش مسلمز ہو ہیڈ کنورٹڈ. And they said that we don't want Muhammad sallallahu alaihi wasallam to decide for us. We want him to decide for us. Now he said that if you want me to decide, if you leave Hazrat Rasulullah khuda rahmatullahi alamin, then all of you should be killed. So there are a number of explanations. There are three incidents for the Holy Prophet for which the Holy Prophet said, I disapprove of this. One is by Khalid ibn Walid, who went and killed a group of people, and the Holy Prophet said, Allahumma inni bari min al-Khalid. Oh Allah, I take your refuge from Khalid. This was not my doing. It is without my approval. I disapprove. One of them is this incident. And there are other incidents. So there are many historians who have countered and do not approve that the Holy Prophet gave the orders for their killing. رسول خدا نے ان کے اصل حکم جاری ہی نہیں کیا ہم کے قتل کا. ٹھیک ہے, اور اگر کوئی کوشچن ہوگا, دیر آر ٹو کوشچن وی ول جسٹ ٹیک اینڈ دیٹس اٹ.
واٹس ان یور اپینین دی بیسٹ بک ان ریگارڈنگ ٹو دی سیرت آف دی پروفیٹ؟
واٹ از دی بیسٹ بک آن دی سیرت آف دی ہولی پروفیٹ؟ دیر آر مینی مینی ڈیفرنٹ بکس آن دی سیرت آف دی ہولی پروفیٹ. اف یو وانٹ اے شارٹ بک, دین سنن النبی بائی علامہ طباطبائی از ویری گڈ. علامہ طباطبائی ویری شارٹ but very good. So he picks out all the different qualities of the Holy Prophet, that he never used to spit, he used to, how he walked, he would not hit his feet on the ground, how he, every little thing, every little aspect of his life. What made him Rahmat Alil Alameen? When he was crossing the street, if he ever saw any stones or any branches of the tree, he would move them out with his feet. Little things about the Holy Prophet, he's covered in there. And if you want a detail, there is 35 volumes set by Sahih min Sirat al-Nabi al-Azam by Sayyid Jafar Murtada Amili. Sayyid Jafar Murtada Amili has a 35 volume set on the life of the Holy Prophet, Sahih min Sirat al-Nabi al-Azam. If you want a lengthy one, then that book, and a short one by Allama Tawatabai, Sunan al-Nabi. Today, there are two types of
ideologies. I listen to them. One is that the Imam Zaman ظہور کے حوالے سے آپ کچھ نہیں کر سکتے, اور جو دوسرے آئیڈیولوجی سنتا ہوں کہتے ہیں کہ آپ کو راستہ ہموار کرنا ہے, سب کو مل کے راستہ ہموار کرنا ہے, تو اس میں سے کون سی صحیح ہے؟ اور اگر تو واقعی یہ ہے کہ اگر ہمیں ہی کچھ کرنا ہے, بہترین جس جگہ ہیں, تو وہ ہمیں کیا کرنا ہے؟
Okay, question everyone understands. He's saying that there are two ideologies amongst the Shias. One says that we need to pave the way for the Prophet Muhammad Islam. We need to prepare the grounds that he comes. And the other one says that we have nothing to do with the Prophet now. Okay. You know, when you invite a guest to the house, main English mein jawab de do, sab behtar hai, bachon ke isme khata. Now you invite a guest to your house. You say, okay, when the guest comes, then we will prepare the food, we'll clean up and we'll do everything. Or when you invite the guest and you know the time, then you start preparing. جب آپ ایک دعوت دیتے ہیں نا, تو پھر آپ کہتے ہیں کہ ہمیں تیاری کرنی چاہیے کیونکہ کوئی آنے والا ہے. اور کچھ لوگ ایسے ہوتے ہیں جب آئے گا دیکھی جائے گی. تو یہ اچھا میزبان نہیں ہے. میزبان اچھا وہ ہوتا ہے جو مہمان کے آنے کی تیاری ہے. A good host is the one who prepares for the guest who is coming. Always a good host will always clean up, will prepare. Everything should be prepared. Now we have so many ahadith from the Imam al-Muslim and one from the 12th Imam. He said, no one will delay in my coming except for my own Shias. میرے ظہور کی تاجیل میں کوئی رکاوٹ نہیں ہوگا سوائے میرے اپنے شیعوں کے. جس دن تم تیار ہو جاؤ گے اس دن میں آ جاؤں گا. کہا مولا کیا کرے؟ کہا آپس کے اختلافات بند کر دو, میں آ جاؤں گا. جب تک تم آپس میں لڑتے رہو گے مجھ سے کہو گے آ جاؤ, جب تم خود آپس میں لڑ رہے مجھے کیوں بلا رہے؟ Leave out your own disputes. The biggest delay of my coming are my own Shias. When they're fighting amongst themselves, then they expect me to come. Who will I come for? Remember other thing. Can I just prolong on this?
Yes, yes.
Now, we have this, you know, Ziyarat-e-Jamia-Kabira. Bahut ziyarat hai aur ziyarat ke jumle bade. The best ziyarat for fadail is Ziyarat-e-Jamia-Kabira. It has the best virtues of Ahlul Bayt from the 10th Imam al-Islam. Now, us mein jumle hai. قادت الامم, قادہ is a plural of قائد, امم plural of امم. آپ ساری امتوں کے قائد ہیں. They are leaders of all nations, not just Muslim, not just Shias. They are leaders of everyone. The word is used قائد. In olden days, the Arabs would have camels and they would take them for grazing, and there were two methods of looking after them. One person would hold a stick and he would just walk behind the camels. If any camel went off, he would hit and bring him back. He was called Sa'id. And the other one would walk in front and he would just hold one camel and all others would walk behind him. He was called Qa'id. Today, the driver behind, because he's behind the driving seat, in Arabic he's called Sa'id. And the leader is called Qa'id. Aaj bhi Arabon mein driver ko kehte hain Sa'id. اور آگے چلنے والے کو پیشواؤں کہتے ہیں قائد. آئمہ ہے قائد, دے ناٹ سائد. پتہ نہیں بات پہنچا پا رہے ہیں. ایوری ون پے اٹینشن ٹو دس پوائنٹ. Now, they do not come and lead you from behind. کیوں؟ کیونکہ جو پیچھے چلنے والا ہوتا ہے اسے کہتے ہیں اردو میں کہتے ہیں ہانکنے والا. ہانکنا سمجھتے ہیں نا، مار مار کے ریوڑ کو چلانے والا، ہانکنے والا. ہانکنے والے بہت موجود ہیں، آئمہ ہانکنے کے لیے معذ اللہ نہیں آئیں گے کہ مار مار کے چلائیں. وہ ہاتھ میں لاٹھی لے کے ہانکنے والے دنیا میں سارے موجود ہیں. آئمہ ہے قیادت کے لیے، لیکن قیادت ایک شرط ہے. دیر از اے کنڈیشن. You know, the one who walks in the front, he holds one camel. All the other camels follow. You know why? Because they're all trained. Un sab ki tarbiyat hui bhi hoti hai. Un sab ko pata hota hai ki hume isko ek ko follow karna hai kyunki aage qayad ja raha hai. Hum jab qiyadat ke liye taiyar ho jayenge to imam aa jayenge.
Kya baat hai, subhanallah.
To hame taiyar karna hai zameen.
Subhanallah. Ya imam al muntazir.
Allah jal Allah jal. Bhai,
awaaz bhi to waisi aani chahiye jise aapke andar hai.
یا امام المنتظر، یا امام المنتظر، نعرہ حاضری.
Does that clarify to an extent, inshallah? Ab asal mein I could go on about each one of the questions, but because the time is short and I want to stick to the time.
One question. Jaise ki Taish log if a person needs to, let's say, fight against, he needs to experience, and he decides to join an army, and when he has to go to the course of killing other people, innocent, is that true? Or if not, then how is he going to get experience to fight those people?
Okay, now, there are different aspects of the waiting of the Prophet of Islam. Very good question, if everyone pays attention. He's saying that, for example, today we want to confront Daesh. First of all, our Maraji, when they announce, they tell you if it is for everyone. When Ayatollah Sistani last year announced, in July, I was there in Iraq, in Karbala, when it was announced from television. And within moments, 30,000 people were queuing up to register. This is the power of the Naib Imam. Hamari nigahon ke andar Imam Masoom ke paon ke kadmon ki khaak bhi nahi hai. Unke kehne pe hum itni qurbaniyan dene ke liye taiyar hain. تو امام معصوم کے لیے کتنا تیار ہونا چاہیے تھے؟ اوکے، 30,000 پیپل، اینڈ ود ان دا نیکسٹ ون ویک اوور 100,000 پیپل ہیو کم آؤٹ ٹو رجسٹر. ناؤ ہاؤ فیو 100,000 پیپل کیم. ناؤ پیپل سٹارٹڈ بائنگ ٹکٹس ان لندن اینڈ سیڈ یو نو وی آل وانٹ ٹو گو ٹو عراق، اینڈ اٹ واز سٹارٹڈ سٹریٹ اوے اینڈ سیڈ اٹ از ناٹ فار دا پیپل ہو آر آؤٹ سائڈ. ناؤ نمبر ون، the Imam al-Islam's army, there are alhamdulillah many Muslim countries, many Shia countries, many people with training. So he will have an army and there will be enough of those. Number two, he would need people in all walks of life. You're all in the army of the Imam al-Islam, one in IT, one in engineering. In all different fields, the Shias should be the best. Okay? The follower of the Prophet Imam al-Islam has a responsibility of learning and providing and distributing the knowledge. Now Imam al-Islam will, and our marajis and the leadership will tell you the responsibilities and duties. In these countries, our duty and responsibility is to learn, to acquire knowledge, to become businessmen, to become knowledgeable, and to distribute that, to spread that. Aur dusro tak paigham pahunchaye and take this message to other people. I promise you that most of our neighbors will have a complaint against on the Day of Judgment that none of these people ever delivered the message of the 12th Imam to us. I still remember in 93-94, a friend of mine who converted, he became a Muslim, he said, you know what, if I had died, you were in the same college, I would have held your collar on the Day of Judgment. And said, oh Allah, he was in the same college, but he never once told me about Ahlul Bayt and himself. And that's what, you know, pushed me towards learning more, going to home. And we are all responsible for not delivering the message to others. So we must learn good enough ourselves and then deliver to the other wider community. And I promise you, there is more acceptability in Europe and in North America than any of the Muslim countries. They do not have the true teachings of Ahlul Bayt. Had they the true teachings, if we had only five people like Salman, Abu Dharr, Miqdad, Ammar, Malik, Ashtar, the entire Newcastle would convert within the next 5 minutes. Within the next 5 years. in the next 5 years they would convert everyone because they would live up to the standards of Ahlul Bayt. Wo apne kirdaar se sabit karte hain. Hum logon ke kirdaar ko dekhne ke baad log door ho jate hain. Apne kirdaar se logon ko tareeb kare Ahlul Bayt. Most of the people that have converted to Islam, if you ask them, they have no research. Most of the people, no research, no background study. It's only and only the good conduct of Muslims that has impressed them and have brought them to Islam. I was in a hospital and this lady came, elderly woman, her knee had gone through surgery. She came and she said, can I shake hands with you? I was in my dress. So usually with my abba, I shake hands. And I did not have my abba, I just had my abba. I said, I'm sorry, I can't shake hands. She said, no, it's okay. I was in the hospital for my knee surgery and this lady had this thing, she couldn't say hijab. She couldn't say scarf. She said, this lady was covered and every day she would cut an apple for me and bring it to me. So I said, why did you do that? She said, because my father is here and our scholars have told us that the neighbors have arrived. You are my father's neighbor in the hospital. And she said, that day I decided to shake hands with the Muslim scholar because they've preached the true religion. It is our akhlaq that impresses. The Holy Prophet's akhlaq brought everyone to Islam. So good conduct.
The teaching is up to the Western bit, obviously, but the Middle East, like Iraq, Syria, and Bahrain, those people that know it are still suffering, and the masses still won't help them in normal state, practically, it won't help them. So how would you go and confront those people? With no any experience or anything?
Well, at the moment, the Iraqi government has taken up arms against the Daesh, and they're fighting, and also there are other nations that are helping them. So all of those people who are taking the front line, they have to have training. They don't just take anyone in. They train them and then they send them to the front line. In Bahrain, it is not possible at the moment. Unfortunately, Bahrain had more than 90% of the population was Shia population, but over the time, the Saudis had more influence and they did not go forward and take the government in their own hands. And now they're oppressing. Wherever there are Shias in government, Shias in power, they would not oppress. Everyone has the right to practice their own religion. Even non-Muslims have a full right. Go to Iran, you'll have Jews and Christians and Zoroastrians practicing their own religion. Not only just Sunnis who are allowed to have a power. But whenever the extremist groups come into power, they always suffocate all other peoples, including Shias. So it's not just Shias suffering, it's others as well suffering. So obviously there are responsibilities and duties, and obviously it will take time before Bahrain comes out of the mode it is in. It will take another probably 4 or 5 years minimum if things carry on as they are. If there is a massive change in the Saudi regime or in America, then it may happen earlier. But before, with the present situation in Saudi Arabia, I don't think there will be a change in Bahrain very quickly. We don't want to politicize things too much. Okay. Okay. Sammilke dua'i wa nazamana. Bismillahir Rahmanir Rahim. Allahumma kulli waliyyika al-hujjat ibn al-Hasan. Salawatuka alayhi wa ala abaihi. وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين.
برحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله الطاهرين.